حتی اذا بلغ مغرب الشمس، یہاں تک کہ جب وہ سورج کے غروب ہونے کی جگہ تک جا پہنچا، یعنی یہ ذوالقرنین کی ویسٹرن علاقے مغرب کی طرف لشکر کشی کا ذکر ہے، پیش قدمی کرتے ہوئے بحیرہ روم، جس کو میڈیٹیرین سی کہتے ہیں آپ، ادھر پہنچ کے. اس زمانے میں لوگوں کو پوری دنیا کا نقشہ تو نہیں پتا تھا، آج تو میں آپ گلوب میں دیکھ لیتے ہیں. جب وہاں گئے نا تو ایسے لگا کہ آگے دنیا ختم ہو گئی. یہاں لکھ لیجئے، حتی اذا بلغ مغرب الشمس وجدہا تغرب فی عین حمیہ، اس نے اسے غروب ہوتے ہوئے پایا ہے گدلے چشمے میں. ایجین سی ہے جس کا رنگ پانی کا بہت گندا ہے. ایک نام ابھی لوں گی تو آپ سب سمجھ جائیں گے. اینڈ آف دا ورلڈ ہے ادھر، ایک تو درمن کے آگے ہے، ایک دو تین گھنٹے اور ہے. کیا اس کے آگے دنیا ختم ہو جاتی ہے؟ نہیں، اٹ لکس لائک کہ ختم ہو گئی ہے. ہم پاکستان میں جب کراچی کے ساحل پہ جاتے تھے، بچپن میں بہت گئے ہم لوگ، تو وہاں سے سامنے ایسے لگتا تھا کہ اب سورج اس میں چلا گیا. کبھی اب سن سیٹ دیکھیں سمندر کے کنارے تو ایسے لگتا ہے کہ سمندر کے اندر سورج جا رہا ہے اب ختم. یہی یہاں مراد ہے. بعض لوگ کہتے ہیں یہ کوئی اسی طرح کے علاقے، یہ ہمارے ارد گرد کے علاقے تھے، کہ سورج جب ڈوبتا ہے تو بظاہر ایسے ہی لگتا تھا کہ جی اب سورج ڈوب گیا، اس لیے اس کو مغرب الشمس، مغرب مفعل اسم ظرف ہے، سورج کے غروب ہونے کی جگہ. خیر وہاں دیکھا کہ گدلے پانی کے اندر سورج ڈوب گیا. وَوَجَدَ عِنْدَهَا قَوْمًا، اس نے وہاں پایا ایک قوم کو. ظاہری بات ہے جب کسی علاقے کو فتح کیا تو وہاں کے لوگ بھی ان کی رعایا بن گئے. قلنا، اب قوم بولی، یہاں ہے کردار، یا ذوالقرنین، اے ذوالقرنین، امان تو عذبا، اگر آپ چاہو تو ہمیں سزا دو. جیسے کہ عموماً بولیے فاتح حکمران مفتوح قوموں کو دیتے ہیں، یہ تو آج بھی بات نون ہے کہ جو کسی ملک پہ قبضہ کرتا ہے وہاں کے لوگوں کو بھیڑ بکریوں کی طرح قیدی بناتے ہیں. کہنے لگے دیکھ لو اب ہم تمہارے بس پہ ہیں، امان تو عذبا، چاہو تو میں عذاب دے دو، وَإِمَّن تَتَّخِذَ فِيهِمْ حُسْنًا، یا چاہو تو ان کے بارے میں حسن سلوک کا معاملہ کرو. اب یہ اللہ نے کہا، یہاں نوٹ کیجیے، قلنا، ہم نے کہا. یہ کیسے کہا؟ یا ایک جملہ لکھ لے. اس بات پہ مفسرین کا اتفاق ہے کہ ذوالقرنین نبی نہیں تھے، فاتح تھے. تو پھر سوال ہے قلنا کیسے ہوا، ہم نے اللہ نے کیسے کہا؟ تو نمبر ایک، اللہ نے فرشتے کے ذریعے کہلوا دیا، جیسے پچھلے قصے میں ہم نے دیکھا حضرت خضر انسانی روپ میں آئے تھے. دوسری بات یہ کہ اللہ نے دل میں الہام کر دیا، جیسے شہد کی مکھی کے دل میں الہام کیا، جیسے ام موسیٰ کے دل میں الہام کیا، جیسے بی بی مریم کو الہام کیا. بس کہہ لیجئے کہ اللہ نے ایک بات یا پھر جو تعلیمات تھی اس کا خلاصہ تھا کہ اب آپ چاہے تو اس علاقے کے لوگوں پہ ظلم کریں یا رحم کریں، سب کچھ ٹھیک ہے. لہٰذا یہ ساری باتیں کر کرا کے اللہ تعالیٰ نے ان پہ یہ بات رکھ دی. قالا، اب بولیے، یہ ہے 87 میں ذوالقرنین کا عادل حکمران ہونے کا ثبوت. قالا، فرمایا، اما من ظلما، جس نے ظلم کیا، فسوف نعذبہ، اس کو تو ہم ضرور سزا دیں گے. ثم یرد الی ربہ، پھر وہ لوٹایا جائے گا اپنے رب کی طرف. فیعذبہ عذابا نکرا، پھر وہ اس کو بہت سخت عذاب دے گا. یہاں لکھیے من ظلمہ میں ظلمہ سے مراد ہے کفر و شرکا، یا شرکا، کفر اور شرک مراد ہے. دیکھیے عادل حکمران ایسے ہی ہوتے ہیں. یہاں سے آپ کو حکمرانی کا، لیڈرشپ کا ایک اصول بھی دکھے گا. سب کو ایک لاٹھی سے نہیں ہانکنا چاہیے، کوئی اچھا کرے تو بھی آپ اسمائل اسمائل اسمائل، اور اگر برا کرے کوئی تو پھر بھی اسمائل اسمائل. آپ ماں ہیں، آپ کے بچوں کو یہ یقین ہونا چاہیے کہ اگر ہم غلط کام کریں گے تو ماما ناراض ہوں گی، اور اگر ہم اچھا کام کریں گے تو ماما ہمیں شاباش دیں گی. یہ مراد ہے. عادل حکمران ایسے ہی ہوتے ہیں. بعض لوگ نرمی کا معاملہ کیا لیتے ہیں، فلاں ٹیچر بڑا نرم ہے، کیا کام کر لو تو بھی خوش، نہ کرو تو بھی خوش، دیر سے آؤ تو بھی خوش، جلدی آؤ تو بھی خوش. تو ایسی بات نہیں ہونی چاہیے. بیلنس پرسنالٹی، لیڈرشپ کوالٹی کیا ہے؟ کہ برے کام کرنے والوں کو ڈر ہو، پکڑے جائیں گے، یہ بھی نہیں ہمیں چھوڑیں گے، لیکن اچھے کام کرنے والوں کو اپریسیشن بھی دیجیے. وَأَمَّا آمَنَ وَعَمِلَ صَالِحًا، دوسری طرف جو کوئی اچھے کام کرے ایمان لانے کے بعد، فَلَهُ جَزَاءٌ الْحُسْنَى، تو اس کے لیے بڑی اچھی جزا ہے. وَسَنَقُولُ لَهُ مِنْ أَمْرِنَا يُسْرًا، اور اس سے ہم بات کریں گے اپنے معاملے میں نرمی سے، یعنی ہم اپنے علاقے کے نیک لوگوں سے ہر معاملے میں نرمی سے کام لیں گے. خراج لیں، آج کی زبان میں ٹیکس وصول کریں، ہم ان کے ساتھ سختی نہیں کریں گے۔ چلیے بات ختم، اس میں عمل کی بات ہے۔ دیکھیے اب یہاں میں اور آپ حکمران تو ہیں نہیں، اور نہ ہماری باتیں اس وقت کوئی ہمارے نام نہاد حکمران سن رہے ہوں گے، نام لینے کی ضرورت نہیں ہے۔ اردو جاننے والوں تک بھی تو کوئی یہ تفسیر پہنچا دے۔ ہم اتنے جوکس اور اتنے لطیفے اور اتنی گالیاں حکمرانوں کی عام کرتے ہیں، کوئی اس سبق کی تفسیر حکمرانوں کو بھیج دیں، کیا بڑی بات ہے؟ کسی کا دل کی دنیا کھل جائے، کسی کے دل کا تالا کھل جائے، وہ تو ان کے کام ہے، آپ اپنے اوپر لیجئے۔ مینجمنٹ کا یا لیڈرشپ کا بہترین اصول ہے، رولز توڑنے والوں اور رولز نبھانے والوں کو ایک نظر سے نہیں دیکھنا، کام کرنے اور کام نہ کرنے والوں کے ساتھ ایک انداز نہ ہو۔ آپ اور میں ہر جگہ چھوٹی بڑی ریاستوں کے مالک ہیں، اور کچھ نہیں تو ہم اپنے گھر کے ریاست کے تو مالک ہیں ہی ہیں۔ اصول بنائیے، پنشمنٹ اینڈ ریوارڈ، یہ دو چیزیں جب بیلنسڈ ہوتی ہیں نا، بچے نہیں بگڑتے۔ وہ مائیں اپنے بچوں کو بگاڑ دیتی ہیں جو صرف نرمی نرمی کے نام پر پہلی دفعہ ان کی بدتمیزی برداشت کر لیتی ہیں، اگلی دفعہ بچہ اور شوق سے کرے گا، اور جب چار چھ دفعہ بدتمیزی ہوتی ہے پھر ماں کا پارا چڑھتا ہے، تو پھر بچے کو عادت ہو چکی ہوتی ہے۔ نپ دا ایول ایٹ دی برڈ، ان دی برڈ یا ایٹ دی برڈ، انگلش میں کہتے ہیں کہ برائی کو جڑ سے ختم کر دو۔ کوئی سر اٹھانے لگے نا تو فوراً گھور دے کہ بیٹا یہ بات نہیں چلے گی۔ اسی اصول کو اپنی پوری ٹیم کے اوپر رکھیے، کوئی اچھا کرے تو آپ کی آنکھوں کی چمک سے خوش ہو جائے، پیار محبت، لیکن سختی اس وقت جب کوئی بات نہیں مانتا، ٹھیک ہے؟ سب کو ایک لاٹھی سے مت ہانکیے۔ چلیے یہاں آپ کو کیا سمجھ آ گیا، ایک اصول لکھ لیں، اینڈ پہ تینوں پہ بات کریں گے۔ پہلا اصول، اچھا کرنے والوں کو اچھا کہیے، برا کو برا۔ جب ہم اچھا کرنے والوں کو بھی اچھا نہیں کہتے نا، تو کسی حد تک ڈی موٹیویٹ ہوتے ہیں، کیونکہ شروع میں اتنا اخلاص کوئی نہیں ہوتا، یہ نہیں احساس ہوتا اللہ دیکھ رہا اس کے لیے کر رہا ہوں، کہتے بھی ہیں لیکن پھر بھی اندر کہیں نہ کوئی تعریف چھپی ہوتی ہے۔ یہ آخری سبق کی آخری آیتوں میں مزید ڈیٹیل سے دیکھیں گے، لیکن دوسری طرف یہ ہے کہ برا کام کرنے والوں کے ساتھ تھوڑی سی سختی۔ چلیے سیکنڈ مورل، ثم اتبع سببا، پھر اس نے ایک اور مہم کا سر و سامان کیا، یعنی مغرب کی طرف سے فارغ ہوا تو اب مشرق کی طرف چلا۔ جیسے ہم ویسٹرن کنٹریز کے لوگ بڑے شوق سے ایسٹ میں یعنی پاکستان میں اور انڈیا میں جاتے ہیں، چل پڑا، کیا ہوا؟ حتی اذا بلغ مطلع الشمس، سب جانتے ہیں نا کہ سورج مشرق سے طلوع ہوتا ہے، اب وہاں پہنچا جہاں سورج کے طلوع ہونے کی جگہ تھی۔ بعض کہتے ہیں کہ یہ مکران، اللہ نوز دی بیسٹ، لیکن یہ علاقہ ہے، کہتے ہیں کہ یہاں ذوالقرنین کی پیش قدمی کے ثبوت مل چکے ہیں، اور اس جگہ کھڑے ہو کر بھی ان کو ایسے ہی محسوس ہوا کہ زمین کی آخری حد ہے۔ وجدہا تتلو علی قوم لم نجل لہم من دونہا سترا، اس نے اس کو طلوع ہوتے ہوئے پایا ایک ایسی قوم پر جس کے لیے ہم نے اس سورج کے مقابل کوئی اوٹ نہیں رکھی تھی۔ کہتے ہیں کہ یہاں وحشی قبائل تھے جو زمین پر صرف دیواریں کھڑی کر لیتے تھے، اپنے گھر بناتے تھے۔ ابھی دنیا کا جو دور تھا نا، چھتیں ڈالنے کا رواج نہیں ہوا تھا۔ امیجن کیجئے، ایک بڑا سا ہال ہے اور میں آپ سے چھپنا چاہتی ہوں، تو مجھے دیواری کافی ہے کیونکہ میں آپ سے چھپ گئی، یہ میرا کمرہ، وہ آپ کا کمرہ، آسمان چھت سے آپ تو کود کے نہیں آئیں گے۔ تو اس دور میں کہتے ہیں چھتیں نہیں ہوتی تھیں، اور وہ بالکل ایک ان پڑھ سی قوم تھی، اور وہاں پہ یہ پہنچ گئے۔ کذالک، پھر ایسا ہی ہوا، کیسا ہوا؟ جیسا پہلی مہم میں ہوا تھا۔ کیا ہوا تھا؟ کہ اللہ نے ان کو مکمل فتح عطا فرمائی، اور علاقے میں آباد قبائل کے معاملات میں نرمی یا سختی کرنے کا اختیار بھی دیا، لیکن یہاں بھی ذوالقرنین نے ظالم اور شریر لوگوں کے ساتھ سختی، جبکہ نیک اور شریف لوگوں کے ساتھ نرمی کا رویہ اختیار کرنے کا عزم کیا۔ کیا پتہ چلا کہ یہ ان کی ہیبٹ تھی؟ نوٹ کیجئے یہ بات۔ دیکھیے بعض دفعہ ہم ڈرائنگ روم مینرز کے اعتبار سے بہت اچھے ہو جاتے ہیں، مثلا گھر میں مہمان آئے تو بچوں کے ساتھ بڑے پیار سے بولیں گے، ہسبینڈ کی بڑی عزت کریں گے، ساس کو بڑی عزت سے بلائیں گے، جو ہی مہمان گئے ہم بھول جاتے ہیں کیونکہ وہ ہماری طبیعت کا حصہ نہیں ہوتی۔ صرف اس کذالکہ پہ ابھی بات کر رہی ہوں۔ کذالکہ کیا ہے؟ کہ جو آپ کی عادت ہے نا، وہ آپ کو یاد نہ کرنی پڑے۔ یہ جو ہم کہتے ہیں نا اخلاق، خلق، یہ کیا ہوتا ہے؟ پرانا ہونا، پرانی چیز ہوتی ہے کیسے؟ جب آپ استعمال کرتے ہیں، یعنی اخلاق وہ ہے جس کو سوچنا نہ پڑے کہ اس وقت میں نے کس ٹون میں بولنا ہے. آپ اگر آہستہ بولتے ہیں نا، آپ ہر موقع پہ آہستہ ہی بولیں گے، نرمی سے بولتے ہیں تو غصے میں بھی نرمی سے بولیں گے. تو پتہ کیا چلا کہ ذوالقرنین نے اوپر سے کوئی لبادہ نہیں اڑا ہوا تھا اخلاق کا، حقیقت میں یہ بالکل ایسا ہی تھا جیسا کہ پہلی دفعہ ویسے ہی اس نے کیا. وَقَدْ أَحَطْنَا بِمَا لَدَيْهِ خُبْرًا، ہم پوری طرح باخبر تھے اس کے احوال سے. یہاں پھر خبر ہے، خبر کے مقابلے میں خبر اہم ہوتی ہے، پیچھے بات کر چکی ہوں. اللہ تعالیٰ کہتے ہیں کہ اس کے سارے حالات کو ہم بڑی اچھی طرح سے دیکھ رہے تھے، ذوالقرنین کے پاس کیا تھا، کس حالات سے اس کو سابقہ پڑا، ہم اس کی خیر خبر رکھے ہوئے تھے. سمت با سببا، پھر اس نے ایک اور مہم کا سامان کیا. حتی اذا بلغ بین السدین، یہاں ہیں اب فتنے، جب پہنچ گیا دو دیواروں کے درمیان. سد کہتے ہیں دیوار کو، دو دیواروں سے مراد دو پہاڑی سلسلے ہیں. رائٹ سائڈ پہ دائیں طرف مشرق میں بحیرہ کیسپین تھا، اور دوسری طرف بحیرہ اسود، دو سمندروں کے ساحلوں کے ساتھ ساتھ دو پہاڑی سلسلے ساتھ ساتھ چل رہے تھے. اس کے بیچ میں ایک گزرنے کی جگہ تھی، شمالی علاقوں کے وحشی قبائل اس علاقے پر آتے تھے. یہاں سے آپ دیکھیے گا یاجوج ماجوج کا تذکرہ. وجد من دونہما قوما، اس نے پایا ان دونوں میں سے دور ایک قوم کو. لا یکادون یفقہون قولا، جو کوئی بات سمجھ ہی نہیں پاتے تھے، یعنی یہ بھی ایک غیر متمدن قوم تھی، ان سویلائزڈ لوگ تھے، جاہل تھے. اس قوم کے افراد ذوالقرنین اور ان کے ساتھیوں کی زبان نہیں جانتے تھے، لینگویج بیریئر تھا. یہاں پھر نوٹ کریں، آپ کہتے ہیں زبان ہی نہیں آتی تو کسی کو فائدہ کیا دیں، زبان نہیں آتی تو جاب کیسے کرے، زبان نہیں آتی تو تبلیغ کیسے کرے. یہاں نوٹ کیجئے، زبان نہ سمجھنا کسی کو نفع دینے کے راستے کی رکاوٹ نہیں بنا. اب حملہ آور لشکر کے لوگ بھی اس مفتوحہ قوم کی زبان نہیں سمجھتے تھے، لیکن قوم نے اپنی بات ذوالقرنین کو اشاروں اور کنایوں میں سمجھائی. ذوالقرنین کے چہرے سے شرافت ٹپک رہی تھی، ایک اچھے نیک حکمران کا روپ تھا. تو بولے، قالو، وہ بولے، یا ذوالقرنین، اے ذوالقرنین، ان یاجوج و ماجوج مفسدون فی الارض، یاجوج اور ماجوج زمین میں بہت فساد مچانے والے لوگ ہیں. فہل نجعل لک خرجا علی ان تجعل بیننا و بینہم سدا، تو کیا ہم آپ کو کچھ خراج دیں، خراج مین ٹیکس، خرجانہ منی، کسی بھی صورت میں کوئی بھی چیز کہہ دیتے ہیں کہ کیا ہم آپ کو کچھ پیسے دے دیں، یعنی ہم آپ کے لیے کچھ فنڈنگ کر دیں. کیوں؟ انتج البینا و بینہم سدا، کیا آپ ان کی اور ہمارے بیچ میں ایک دیوار بنا دیجئے تاکہ وہ ہمارے پاس نہ آ سکیں. دیکھیے، ادھر بھی پہاڑ، ادھر بھی پہاڑ، یہ ایسے ہی ہے کہ جیسے یہ روم ہے نا، تو ادھر کوئی دیوار لگا دے اور ادھر بھی لگا دے، تو یہ بیچ کے اندر ایک چھوٹی سی پارٹیشن کی ضرورت ہوتی ہے جو کہ ادھر والوں کو ادھر اور ادھر والوں کو ادھر آنے سے روک سکے. یہ آپ کی چھوٹی چھوٹی پارٹیشنز کو ذہن میں لے آئیے. لوگ تنگ تھے، ان کے ظلم و ستم سے پریشان تھے، تو انہوں نے یہ سوچا کہ ہم اس جگہ سے نکلنا چاہتے ہیں. اور یاجوج ماجوج کا یہاں تذکرہ دیکھیے کہ ان پہاڑوں کے بیچ میں ایک طرف یاجوج ماجوج تھے، دوسری طرف یہ قوم تھی. یہ بالکل ایسی ہے جیسے آج کل دریاؤں پر ڈیم باندھے جاتے ہیں نا، پانی کو ادھر سے ادھر اور ادھر سے ادھر کرنے سے روکنے کے لیے ٹیمپریری دیواریں ہوتی ہیں، جب ضرورت پڑتی ہے اس کو کھولتے ہیں، پانی نکل جاتا ہے، جب ضرورت نہیں ہوتی اس کو بند کر دیتے ہیں. تو یاجوج ماجوج کے لیے انہوں نے رستہ باندھا. اب سوال پیدا ہوتا ہے کہ یاجوج ماجوج کون ہے؟ اس کے اوپر پہلے تو میں آپ کو پھر ریکمنڈیشن دوں گی، قرب قیامت کی علامتیں، بک سٹور میں یہ بک یقیناً موجود ہوگی، علامات قیامت کا بیان، اقبال کیلانی صاحب کی کتاب ہے، پڑھائی بھی ہوئی ہے، اس کی ریکارڈنگز بھی موجود ہے، لیکن آپ بک لے کر خود بھی پڑھ سکتے ہیں. اس میں ایک پورا ٹاپک ہے یاجوج ماجوج کا، جیسے پیچھے آپ کو اسی صورت میں دجال والا ٹاپک ریکمینڈ کیا تھا، آج آپ کو یاجوج ماجوج کے بارے میں بتاؤں گی. اور یہ جو دونوں لفظ ہیں یہ عربک لفظ نہیں ہیں، بس یہ یاجوج اور ماجوج ہی لکھ رہے ہیں، اس کی باریکیوں میں ہم نہیں جا سکتے کیونکہ یہ عربی کے لفظ ہی نہیں ہیں. اب یہ تھے کون، ہے کون، تھوڑا سا بھی سمجھ لیجئے. حضرت نوح علیہ السلام کے دور میں طوفان آیا، نسل انسانی آپ کے تین بیٹوں سے بڑھی، سام، حام اور یافث۔ سام سے سامی نسل چل پڑی، قوم عاد، سمود اور ابراہیم سب سامی نسل سے تھے۔ جو یافث تھا نا، اس کی اولاد کے لوگ وسطی ایشیا کے پہاڑی علاقے کو عبور کر کے شمال کی طرف چلے گئے، وہاں نسل بڑھی اور آج کا جو ایشیا ہے اور یورپ، یہ اس سلسلے سے نکلے۔ اسی طرح مشرق میں چین اور ہند چینی، یلو ریسز جس کو آپ کہتے ہیں، مغرب میں روس ہے، اسی طرح اسکینڈینیوین کنٹریز جہاں آج آپ اور میں بیٹھے ہیں، مغربی علاقے سارے یہ کہتے ہیں کہ یافث سے ہی تھے۔ یعنی آپ اور میں اگر اس وقت نارویجین ہوتے، یہیں کے بائی برتھ ہوتے، تو آپ کہہ لیجئے کہ ہم حضرت نوح کے بیٹے یافث کی نسل سے تھے، ٹھیک ہے؟ تورات میں یافث کے بہت سے بیٹوں کے نام ہیں، اور اسی لیے اس سے بہت ساری مختلف چیزیں چلی ہیں۔ اب رہ گئی بات کہ یاجوج ماجوج کون تھے، تو کہتے ہیں کہ اسی میں سے، یعنی اس کو انگلش میں کیا کہتے ہیں، گوگ، گوگ اینڈ مگوگ، گوگ مگوگ۔ اچھا، ہمارے ہاں کس کو کہتے ہیں یاجوج ماجوج؟ جو بہت سارے بچے تنگ کریں۔ ہم نے اپنے بچپن میں دیکھا ہے، جب سارے بہنوں کے بچے اکٹھے ہوتے تھے یا بچوں کی فوجوں کی فوجیں، تو نانیاں دادیاں کہتی تھیں یہ یاجوج ماجوج کی قوم کو اپنے قابو میں لے لو۔ ہمیں تو یہ پتا ہے ہم یاجوج ماجوج ہیں، کیونکہ ڈانٹ بڑی پڑتی تھی، سوئے وہ کو جگا دیتے، اور وہ نانیاں دادیاں ہی خاص طور پہ کہتی تھی یہ یاجوج ماجوج کی قوم ہے، ان کو ٹھیک کرو، ان کے بارے میں سنا ہوا، سارا پانی پی جائیں گے، سارے کھا جائیں گے کھانے، یہ بھی میرے گھر آتے ہیں تباہیاں مچا جاتے ہیں۔ تو یہ دادیوں کے پوتے اور نانیوں کے نواسے، اور بہرحال یہ تو ایک ایسی سی بات ہے، لیکن غیر متمدن وحشی لوگ ہیں۔ ان کا پیشہ لوٹ مار اور قتل و غارت کری تھا، کئی علاقوں میں جاتے، جہاں جاتے ڈوبتے ڈباتے رہتے۔ کہتے ہیں کہ وہاں سے یہ جب نکلے، یعنی یہ اصل میں یورپ کے علاقے کے ارد گرد کا یہ سارا کھیل کہانی اس وقت آپ اور میں پڑھ رہے ہیں، لیکن وہاں سے نکلتے نکلتے اب یہ جس جگہ پہ اس وقت ہم پہنچے میں کہانی کے اعتبار سے، یہ وہاں کہیں چھپ گئے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کی صحیح روایات سے قرب قیامت کی علامتوں میں ہمیں یہ بات ملتی ہے، قیامت سے قبل پوری دنیا میں ایک بہت بڑی جنگ ہوگی، یعنی وہ آخری جنگ ہوگی، ورلڈ وار ہوگی، بہت بڑی ہوگی۔ حدیث میں اس کو نام دیا گیا ہے الملحمت العظمیٰ۔ ملحمہ کہتے ہیں جنگ کو، لحمہ سے، اور عظمیٰ میں نے بڑی۔ بائبل میں بھی اس کا تذکرہ موجود ہے، احادیث میں موجود ہے، آپ بک پڑھ لیجئے، فتنوں کے دور میں کیا ہوگا، بخاری کا کتاب الفتن پڑھ لیجئے۔ تو بہرحال کہتے ہیں مشرق وسطی اس جنگ کا مرکزی میدان بنے گا، ایک طرف عیسائی اور سارا یورپ ہوگا۔ نوٹ کریں ذرا، یورپ کتنا اس وقت پھیلا ہوا ہے، کرسچینس اینڈ یورپین کنٹریز، اور دوسری طرف صرف مسلمان ہوں گے۔ جب یہ جنگ ہو رہی ہوگی نا، تو اللہ تعالیٰ معجزے کے طور پہ امام مہدی کو دنیا میں لے آئیں گے، ایک عظیم لیڈر کی صورت میں آئیں گے۔ امام مہدی عرب میں سے آئیں گے، مجدد ہوں گے، دین کی ریوائیول کریں گے، اور ابھی وہ دنیا میں ہی ہوں گے تو حضرت عیسیٰ علیہ السلام کا نزول ہوگا۔ خراسان، لفظ لکھ لے، خارا الف سین الف نون، خراسان کے علاقے سے مسلمان فوجیں ان کی مدد کو جائیں گی۔ پھر اس جنگ کا خاتمہ کیسے ہوگا؟ حضرت عیسیٰ علیہ السلام دجال کو قتل کریں گے، یہود کا خاتمہ ہوگا، اور تمام عیسائی اس دور کے مسلمان ہو جائیں گے۔ یوں اسلام کو عروج ملے گا، دنیا میں اسلامی حکومت قائم ہوگی، اور اللہ کرے کہ اس وقت ہمارا پاکستان اس کی بہت بڑی وجہ بنے۔ یہ ایک ویسے اللہ کی ایک خاص نعمت ہے۔ میں ایک آرٹیکل پڑھ رہی تھی، تو انہوں نے بتایا کہ آج تک ہسٹری میں جہاں دنیا میں کسی عرب ملک، کسی مسلمان ملک کو فوج کی ضرورت پڑی ہے، تو پاک فوج نے جا کر کام کیا۔ یہ میں چند دن پہلے ایک آرٹیکل پڑھ رہی تھی کہ آپ کو پتہ ہے حرم پہ بھی حملہ ہوا تھا، سارے ملکوں کی فوجیں گئیں، ناکام ہو گئیں، اور آخر میں پاک فوج گئی تو انہوں نے اوورکم کیا۔ یہ تو ہم نے خود بھی اس کا تذکرہ قریب سے سنا ہے، یہ 19th century شروع میں خانہ کعبہ کے اندر کچھ لوگ آ گئے تھے، یاد ہے آپ کو یہ قصہ؟ تو اس وقت پاکستانی فوج نے جا کر پانی چھوڑا تھا، اور یہ پاکستانی فوج کی شانتی کے حرم بچ گیا۔ کہتے ہیں کہ لگتا ہے کہ اس دور میں بھی یہی کام ہونا ہے، یقین کریں۔ ویسے آپ کبھی بھی اپنے فوجیوں کو دیکھیں، اور جو کبھی ان کی پریڈ اور نعرہ تکبیر اور اللہ اکبر، اور جو ان کے چہروں پہ ایک چمک ہوتی ہے نا، اس کو دیکھ کر صحابہ یاد آتے ہیں۔ اور یقین کیجئے کہ हमारी फ़ौज कुरान से जुड़ी हुई है, अल्लाह ने ये किसकी ना हिफाजत की हुई है। ठीक है, कुछ प्रोफेशनल फ़ौजी भी होंगे जिनको वर्दी अच्छी लगती है, जिनको टिशन मिशन रहना, यानी बाय प्रोफेशन है, लेकिन असल जो है ना इनमें से वो अल्लाह के नाम के साथ है। फिर एक और किस्सा मैं उस दिन पढ़ रही थी कि जो एक जहाज़ किडनैप करना चाहा था पाकिस्तान का किसी ने, आप लोगों के जिक्र में मुझे याद नहीं सन, ये भी 19वीं सेंचुरी के मिड की बात है, एन कॉकपट में दो लोग खड़े हो गए और उन्होंने, एक कैप्टन था तो उसको कहा कि दिल्ली की तरफ चलो। फिर वो पूरा मैंने जब किस्सा पढ़ा और उसमें जो फिर हमारी फ़ौज का किरदार था, और वो बज़ाहर उनको लग रहा है कि हम दिल्ली या उनके किसी एयरपोर्ट पे उतरे हैं, लेकिन असल में वो हैदराबाद एयरपोर्ट था, लेकिन इसी दौरान उन्होंने उधर झंडा भी बदल दिया, सब कर करा दिया, और वो जब फ़ौज अंदर आई तो पता चला कि वो अल्लाह अकबर कह रही थी। तो याद रखिए, ये जज्बा जिहाद कभी लोगों के दिल से नहीं निकलेगा। जिस चीज़ में ये है असल में आज की दज्जालियत, कि हमारे नौजवान, हमारे बच्चे दुनिया के मकाम, एक सेल फोन के ना मिलने पर रोएं, एक लड़की से शादी ना होने पर वे बेहोश हो जाएं, लेकिन उनके दिल में ये इस्लाम और दीन की ये मोहब्बत ना हो। कहते हैं कि जब ये हौलनाक जंग जो हो रही होगी ना, जिसका हम तस्कर अपनी अंजाम को पहुंच रही होगी ना, तो फिर उस वक्त याजूज माजूज हमला कर देंगे, और फिर ये दुनिया में जो जुल्म करेंगे कि अल्लाह के हुक्म से, ये बहुत बड़ा फितना होगा। हम पढ़ेंगे सूरत अंबिया आयत 94 से 97 98 में, इनकी बहुत तरतीब से अल्लाह ने जिक्र किया है। पानी पी जाएंगे, आसमान की तरफ तीर फेंकेंगे, कहेंगे हमने ज़मीन वालों को मार दिया, बस आसमान वालों को मारेंगे। अल्लाह का हुक्म देखिए, तीर ऊपर से नीचे गिरेंगे तो खून लगा होगा, कहेंगे देखो नौज़बिल्लाह फरिश्तों को मार दिया, और अल्लाह के लिए भी कुछ ऐसे दावे करेंगे, लेकिन फिर अल्लाह ताला इनको ख़त्म करेगा। आसमान से एक ऐसी मखलूक आएगी, लंबी लंबी गर्दनों वाले जानवर हैं, अल्लाह ताला इनको मारेंगे कैसे, कि ये एक गिल्टी सी निकलेगी जिससे ये मरेंगे, और पूरी ज़मीन पे इनकी लाशें होंगी, बदबू होगी। फिर अल्लाह ताला बारिशें करेंगे, पानी आएगा, जानवर आएंगे जो इनकी लाशों को खाएंगे। ये सारे फितने होने वाले हैं। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम एक दिन अपनी ज़ौजा के साथ आराम फरमाते कि एकदम उठ गए, तो आप घबरा गए, कहा अल्लाह के नबी क्या हुआ, कहा कि याजूज माजूज हर रोज़ सुबह उठ के वो दीवार जो ज़ुल्करनैन ने बनाई थी उसको तोड़ने की कोशिश करते हैं, उसको घिसते हैं या खोल करते हैं, शाम तक वो करीब होता है कि सुराख कर लें, लेकिन सूरज डूब जाता है, तो वो कहते हैं चलो कल करेंगे, इंशाल्लाह नहीं कहते, चले जाते हैं। अगले दिन अल्लाह अपने हुक्म से उस दीवार को फिर मोटा कर देता है, और जिस दिन अल्लाह का हुक्म होगा उस दिन वो कहेंगे इंशाल्लाह कल हम इसको करेंगे, और उस दिन ये दीवार टूटेगी और आएंगे। और अल्लाह के नबी घबराए, आपने कहा कि आज याजूज माजूज ने उस दीवार में इतना, ये हल्का अंगूठी जैसे रिंग होती है ना, फरमाए एक हल्के के बराबर सुराख कर दिया है, अब तो यहाँ से फितने यूं निकलेंगे कि पूरी दुनिया को अपनी लपेट में लेंगे। और आपका तो उसके सबसे पहला फितना क्या आया था, कत्ले उस्मान, हज़रत उस्मान के दौर से फितनों का ये दरवाज़ा जो खुला है आज तक बंद नहीं हो रहा। आज के तो हमारे मादी फितने बहुत है ना, हमारी नस्लों को तो इसी से हम बचा लें तो बड़ी बात है। आप तारीख से पढ़ कर देखें, फितनों के दौर से कल से लेकर आज और क़्यामत तक आप देखेंगे इतना कुछ होगा। अब यहाँ आप आइए वापस ज़ुल्करनैन पे, कितना बड़ा एहसान आज मेरे और आपके ऊपर है कि ज़ुल्करनैन ने वो दीवार बनाई हुई है, लेकिन आज तक तोड़ नहीं वो पा रहे। और ये जो दिन ब दिन नए फितने, कहीं जिनसी फितने, कहीं माशी, कहीं माशर्ती, कहीं आप कह लीजिए सियासी फितने, ये सारे उधर से आ रहे हैं, तो ये बहरहाल एक बहुत बड़ी आजमाइश होगी। इतनी प्यारी काम करना चाह रहे हैं और करके क्या कहते हैं, काला मा मक्कन्नी फीही रब्बी खैर, इसने कहा जो कुछ मुझे दे रखा है इसमें मेरे रब ने वो बेहतर है, यानी मुझे तुम्हारे पैसे नहीं चाहिए, खराज कह रहे हो मुझे नहीं चाहिए, मेरे रब ने माल दिया है, मैं तुम्हारा ये मसला हल करता हूँ। इससे क्या समझ आता है, हुक्मरान था मगर लालची नहीं था, इसके दिल में और पैसे हल में मजीद नहीं था, कह लीजिए कि वो टॉप 10 मिलियनेरियन और बिलियनेरियन में नहीं आता था। है ना जुल्म की बात, गरीब तरीन मुल्क के सरबरा उस मुल्क के बिलियनेरियन है। चंद दिन पहले एक आर्टिकल किसी ने भेजा, सच्चा के झूठा मुझे नहीं पता, लेकिन मैंने जो पढ़ा है, पाकिस्तान के टॉप 10 अमीर तरीन लोग जिनको मैं पहचानती थी, बाकियों के तो नाम भी नहीं, कुछ तो उन्होंने साथ लिखा भी हुआ था ये इन्वेस्टर्स हैं और ये कोई ज़मीनों के काम करते हैं, लेकिन उसमें दो तीन हमारे मुल्क के फेमस सियासतदान थे, मैं नहीं कहती कि उन्होंने मुल्क का माल चुराया है, उनके अपने कारोबार होंगे, लेकिन आपको एक गरीब मुल्क का हुक्मरान बनाया जाए और आपके पास पैसे हैं तो क्या कर दें उस पैसे को? आप सारा निछावर कर दें अपने मुल्क पे, नहीं समझे? या ऐसे ही जैसे कोई दूसरों से मस्जिद बनाने के लिए चंदा मांगता रहे और ख़ुद उसका घर जो है वो सजा समरा पड़ा हो। याद रखिए, ऐसे हुक्मरान आ जाएं कि जो ज़ुल्करनैन की तरह अपना सब कुछ देना चाहें, तो फिर देखिए। और अब देखिए कि पैसों लेने से इनकार कर दिया, लेकिन यहाँ बड़ा अहम उसूल है मैनेजमेंट का, फाइनूनी भी कौवा, मुझे मदद करो कुव्वत के साथ। आई नीड मैन पावर, आई नीड ह्यूमन रिसोर्स। आज अल बैनकुम व बैनहुम रदमा, मैं तुम्हारे और इनके दरमियान एक मजबूत दीवार बना दूंगा। यानी मादी असबाब और वसाइल हैं मेरे पास, मुझे अफराद चाहिए, मेहनत मुशक्कत करने वाले लोग चाहिए। ये है असल में असूल। बास मुसलमान आज के दौर में ये सोचते हैं कि पैसा दे रहे हैं ना, और हम मस्जिदें बना रहे हैं ना, और चंदा भी दे रहे हैं, और हमारा पैसा यूं जाता है मौलवियों पे और दीन पे और इस्लाम पे और इस पे, और सफ़े बिछती हैं और हम लोग कारपेट बिछवाते हैं और इफ्तारियां कराते हैं। अल्लाह कहता है नहीं, जब अफराद की ज़रूरत है तो पैसे को खाने। असल बात यह है, जब आप और मैं ख़ुद वो काम कर सकते हैं जो मुझे स्किल दी। देखिए मिसाल दे रही हूँ मैं सिर्फ समझाने की खातिर। मैं आपसे कल से कहूँ, मैं जिसे पढ़वाएं नहीं, लेकिन मैं रोज़ आपके स्कूल को 1,000 करोड़ डोनेशन देती रहती हूँ, तो मैं ज़रा कहीं जॉब कर लूँ तो 1,500 कमा लूँ, 1,000 आपको दे दूँगी। बज़ाहर क्या हुआ, आपके स्कूल के पास महीने के 30,000 करोड़ आ गए ना, तो फिर आप वो 30,000 लेकर टीचर को बनाएंगे तो नहीं? आपको टीचर तो फिर भी चाहिए, पैसा तो नहीं खाते, आपको भूख लगी है, तो क्या आप 100 करोड़ का नोट निकल सकते हैं? आज ये बात मुसलमानों के लिए बहुत बड़ा फितना है। हमारा सारा ब्रेन, हमारी सारी क्रीम जा रही है दुनिया की तरफ। हमारे बच्चे, उनकी स्किल्स, उनकी पढ़ाइयाँ, उनकी लिखाइयाँ, इस पे तो फिर मेरा दिल खुल जाएगा अगर मैं ज़्यादा बोली तो। मुझे गिला आज अपने से यही है, अपने से मुराद मैं अपने मुसलमान से ये गिला करती हूँ। अपने बच्चों को तुमने फिर दुनिया के सिस्टम पे डाल दिया, अपने बेटों को तो तुमने डाला, अपनी बेटियों को डाला, अपने मर्द, हम क्या कहते हैं उनकी दुनिया बनती रहे, हाँ दीन को पैसे देते रहेंगे। मुझे बताइए, आपके स्कूल को एक टीचर की ज़रूरत है और वो नॉर्वेजियन बोलती हो, उसने कुरान पढ़ा हो, कहाँ से आएगी? अमेरिका से लाएंगे उसको? चाहे आप तो ये बॉर्डर पार स्वीडन से भी नहीं ला सकते, क्योंकि उनकी ज़ुबान और है, आपकी और है। जब से मैं नॉर्वे में आई हूँ, मैं इस चीज़ को इतनी शिद्दत से शायद मैंने कभी नहीं महसूस किया। इधर आप इम्पोर्ट नहीं कर सकते किसी को, यूके में 10 साल से कोई पढ़ रहा तो उसको ले आएँ कि आएँ आपको पढ़ा दे, और किसी को अमेरिका से बुला लें, पाकिस्तान से बुला, इधर इधर ही पैदा होंगे। अब आप मुझे बताइए, मिसाल दे देती हूँ, आप में से कोई अपने ऊपर ले ले जो यहाँ का बॉर्न एंड रेज्ड है, कौन है इधर आप जितने उनमें से इस वक्त? किसी हद तक ताहिरा, ठीक है, या ये बच्ची है, ये तो एज अ गेस्ट आई हुई है। अगर इस बच्ची पे भी ले लेते, अब देखिए अगर इसको मैं पढ़ाऊँ 1 साल, फिर मैं दूसरा साल पढ़ाऊँ, पहले साल इसका अपना दिल थोड़ा सा बदलेगा, इसको तो लगेगा मुझे बहुत मिला लेकिन उतना नहीं लगा होगा। दूसरे साल में इसकी ज़रा तजवीद बेहतर होगी, तीसरे साल में इसको थोड़ी ग्रामर समझ आएगी, चौथे साल में इसको हदीस समझ आएगी, 5 साल इसने मेरे से पढ़ लिया, या मेरे से मुराजे कि कोई भी आया और उर्दू बोलने वाला इसको सिखा गया किसी जगह इसने और ऑनलाइन से सीख लिया। अब ये बच्ची मेरे और अपने दूसरे उर्दू टीचरों का सिखाया हुआ नॉर्वेजियन में ट्रांसलेट कर सकती है कि नहीं? और वल्लाह ही ये वो कर सकती है जो मैं नहीं कर सकती। यहाँ आके मुझे ऐसे लगता है मेरे हाथों में हथकड़ी हैं, और ये मेरा बहुत बड़ा हम है दिल का, कि जब हम दीन की स्किल्स लेते हैं, हमें इसमें क्यों नहीं इज्जत मिलती? मिसाल देखें कि अभी इसी बच्ची को दिलीर, अल्लाह करे ये बात इसका में सच हो जाए, मुझे तो इसका नाम भी नहीं आता, लेकिन आज इसको इज्जत मिल गई छोटा होने की वजह से, क्योंकि ये लग रही है कि यहाँ की है। मिसाल है, ये बच्ची नहीं, ये बच्चा होता, इसका फ्यूचर था, इसने कमाना है, इसने घर में लेके जाना है, क्या ये स्कूल आज से 5 साल बाद जब ये एक स्किल्ड टीचर बन चुकी हो इसको हायर नहीं करेगा? हमारा बच्चों का स्कूल बन जाए या हम एक पूरा एडवांस है, अगर इसको एज अ मनी चाहिए, वल्ला ही ये स्कूल ही इसको हायर कर लेगा। इसने किसी काउंटर पर खड़े होकर जो पैसे कमाने हैं वो स्कूल इसको पढ़ाने के दे देगा। मैं असल में ये कहती हूँ कि इज्जत मुसलमानों को इसमें से ढूंढनी है, जॉबें इसमें से ढूंढनी है, और अल्लाह की कसम खा के कहती हूँ इसके लिए बंदा पढ़ता नहीं है कि पैसा मिले लेकिन मिलता है। अल्लाह की कसम, इज्जत के लिए ये नहीं पढ़ता लेकिन इज्जत मिलती है, प्यार के लिए नहीं पढ़ता लेकिन प्यार मिलता है, मोहब्बत मिलती, दुआओं के लिए मिलती। जब आप पढ़ रहे होते हैं, जैसे अब आप लोग पढ़ रहे हैं, तो आपको तो एक क्रेविंग है, आगे क्या हो रहा है, अगली आयत में क्या हो रहा है, अगली में क्या हो रहा है, आपको क्या पता है कि आज से 5 साल बाद आपको इधर से मिल क्या जाना है। ये तो सिर्फ टिश्यू पेपर है, पैसे के आप अपने इस्तेमाल करते हैं और फेंक देते हैं, कभी किसी ने इस्तेमाल शुदा टिश्यू पेपर संभाले तो आपके मेरे नोट क्या हैं, ये तो टिश्यू पेपर है। लेकिन अगर अब मैं अपना ये सारी स्किल उठा के कहीं और दे दूँ, अब ये बच्ची 5 साल पढ़े और बाद में कहे नहीं सॉरी मुझे कीवी वालों से जॉब मिल गई है, तो मैं क्या कहूँगी, मेरी इन्वेस्टमेंट डूब गई। मैं कोई एक और अब पकड़ूँ, 5-6 साल उसके साथ मन मारूँ, जलाऊँ, कुड़ूँ, फिर उसने भी पकड़ के उसको जो है बुरी मत हुसन ले जाना। आज इस फितना माजरत के साथ ये फितना। देखिए शुक्र अल्लाह का कि मैं भी एक औरत और आप भी औरतें हैं। मैं एक मर्द होती ना तो मैं इस मामले में थोड़ी सी बात दब के करती, क्योंकि मुझे पता है मैं जिनको पढ़ा रही हूँ वो लड़के हैं, वो मर्द हैं, उन्होंने आगे चलाना है, वो कवाम है, उनकी मईशत अल्लाह ने तो सारे हुक्म सूरत निसा में हमें सिखा दिए, अरिजालु कवामून अलन निसाई बिमा फद्दलल्लाहु बादहुम अला बाद। तो मैं एक मर्द टीचर होने के नाते अपने मेल स्टूडेंट को नहीं रोक सकती दुनिया के किसी प्रोफेशन में जाने पे। हो सकता है उसको स्कूल से जितनी पे मिलनी थी उससे उसकी फैमिली ना चले, मुझे समझना पड़ता, लेकिन एक टीचर, फीमेल टीचर और फीमेल स्टूडेंट के नाते मुझे आज तक ये बात नहीं समझ आई कि ये कुरान हमारी आंखों से ये पट्टी क्यों नहीं उतारता कि कामयाबी का मेयार ये है। इसमें एक छोटा सा क्लिप मैंने देखा था डॉक्टर इसरार साहब का, आप सबके पास भी कई जगहों से आया होगा, लेकिन सिर्फ 3 या 4 मिनट का क्लिप था, लेकिन आंसू निकल आते हैं सुन के। वो कहते हैं आज हमारा मसला क्या है कि हमारा कामयाबी का मेयार बदला हुआ है। हमने एक सेट सिस्टम में जिसमें रोलिंग स्टोन बन के नस्ल चल रही है उसमें जाने को कामयाबी समझा है, यानी 2 साल के बच्चे को बढ़ने आगे में दाखला मिल गया है तो वो कामयाब है, 4 साल के बाद उसको स्कूल में दाखला मिल गया तो ये मेयार है कामयाबी का, 5 साल 10 साल पढ़ के वो अगर कॉलेज में गए, आज हम सब का एक सेट बन चुका है। बच्ची के पास डिग्री नहीं, स्किल नहीं, पढ़ेगी नहीं, अच्छा फिर क्या होगा, कल शादी होगी, खुदा न खासा हादसा हो गया, फिर वो कहाँ कमाएगी। ज़रा जाके जुमले ये सारे इर्द गिर्द जाकर देखिए कामयाबी का मेयार क्या है, जिस जगह आपको कुछ मिला है ना उसी में खो दें। कहते हैं कि चीज़ जहाँ घूमती है ना वहीं ढूंढो, वहाँ से मिलेगी। मेरी चवन्नी इधर घूमी तो मैं रिसेप्शन पर ढूंढूँ, मैं सारा साल ढूंढती रहूँगी नहीं मिलेगी। इज्जत मुझे इसमें मिलनी है, सुकून इसमें मिलना है, खुशी इसमें मिलनी है, फिर हम दो कश्तियों के सवार, ना उधर का हक ना इधर का हक, और अल्लाह ही कामयाब कर दे तो कर दे। मैंने देखा है दुनियावी चीज़ें सारी मिल जाती हैं लेकिन दिल का सुकून और खुशी नहीं मिलती। आज इस्लाम को स्किल्ड लोगों की इतनी ज़रूरत है वल्लाह ही जितनी मालदार लोगों की ज़रूरत नहीं है। आज ब्रेन चाहिए, क्रीम चाहिए ऑफ सोसाइटी। आज हमारी सारी क्रीम तो कहती है बाहर चली जाए तो पाकिस्तान को बातें करते रहते हम लोग। भाई अगर आप इतने जो अच्छे हैं, एक और किसी का क्लिप 2 दिन पहले एक देखा, मैं नहीं जानती वो स्पीकर कौन है, बात कड़वी कर रहे थे लेकिन बात सच थी। सवाल जवाब का सेशन तक दर्स के बाद तो किसी ने एक पर्ची भेजी, उन्होंने सबके सामने पढ़ी, कहते हैं आजकल ये दीनी चीज़ें उस पर जाहिल लोगों का कब्जा क्यों है, कुछ इस तरह का सवाल था कि जो आज हमारे मजहबी रहनुमा है वो जाहिल क्यों है। अब तो उनको तैश ही आ गया जिसने ये लिखा है, आप खुद किधर हैं, आप आइए। आप उस बंदे को जाहिल कहते हैं जिसको 10 साल उसने पढ़ा, उसको 100 हदीसें याद है, 1000 ये चाहिए, आपको क्या याद है, आपको कितनी अपनी, वो तो बोल पड़े गुस्से में बोले। बाद में उन्होंने कहा कि मेरी आवाज़ में जोश आया क्योंकि मैं खुद भी दुनिया का पढ़ा हुआ था तो मैं दीन पे आया हूँ, आप आइए। फिर पहली बात है आपको हक नहीं है मजहबी तबके को जाहिल कहने का, जिसको 1 लाख हदीस याद है आप उसको जाहिल कहेंगे, ये मेयार बदला हुआ है। आपका बच्चा डॉक्टर बन जाए आप कहते हैं मेरा बेटा डॉक्टर, मेरा बेटा डॉक्टर, इतना काम इतना काम इतनी बे, मान लेते मेयार बन गए। लेकिन जब एक बच्चा हाफिज बन के 6000 से ऊपर आयते याद करता है, ये क्यों नहीं है कामयाबी, नहीं समझे। मैंने तो अपनी ज़िंदगी में ऐसे अल्हम्दुलिल्लाह बीसियों कामयाब लोग देखे हैं, उन्हीं के बीच में रहती हूँ। दुनिया की दौलत ऐसी है कि पाँव की जूती बनी हुई है, इज्जत शोहरत, ये बड़े बड़े नाम आप जो लेते हैं ना जिनको लोग भी जानते हैं, बहुत सारों से करीबी ताल्लुक है, यकीन करें दौलत उनके घर की बंदी है, हालांकि ना उनकी फैक्ट्री है, ना उनकी मिलने हैं, ना उनके कोई कारखाने हैं, सुबह से शाम तक उनका सिर्फ कहना चाहिए कि जीना मरना उनका दीन के साथ है। तो अल्लाह ने क्या अब दीन वालों को भूखा रखा, आपने कभी आज तक कोई मौलवी भूख से मरता देखा, कोई दीनदार आपने कमज़ोर देखा, खाते पीते ही होते हैं। मत सोचिए कि आपके मेरे बच्चे अगर दीन से हटकर दुनिया में चले जाएंगे तो कामयाब होंगे, और यकीन करें ये स्कूल गवाह इस बात का, हर महीने या नहीं तो 2 महीने, चले मैं ओवरऑल नूरुल कुरान को कह दूँ, हर महीने कोई एक वॉलंटियर के लिए ज़रूर फॉर्म आता है, दुनियावी ये खूबी ये खूबी, पर परेशान हूँ, डिप्रेशन में हूँ, छुट्टियों पे हूँ, मुझे कुछ काम करना है, मुझसे कुछ काम ले लें। मुझे बड़ा खुशी होती है उस दिन कि इसका मतलब कि वहाँ वाले हमारे पास आते हैं। पता नहीं यहाँ से कोई जाता होगा जब दुनिया में, तो उनको कितनी खुशियाँ होती होंगी कि आ गया ना आखिर हमारे पास। जी आप
समय भी आजकल तो मैंने देखा है 7-8 साल तालीम हासिल करके डॉक्टर बनने वाले जो हैं उनको भी जॉब नहीं मिलती, उन्होंने अपनी कामयाबी का मेयार ये समझा हुआ है
जी, ये
लेकिन
भी एक झूठ है, ये भी परसेप्शन है कि आप एमए करके आपके बच्चे का फ्यूचर सिक्योर कर देंगे। आप पढ़ते नहीं हैं कि मास्टर्स करने वाले सड़कों पे खड़े हैं, टैक्सियां चला रहे हैं? तो बात सारी खुलासा फाई नूनी भी कुवा, इतनी लंबी बात की है लेकिन मैं भी आपको अगर यही जुमला कह दूँ ना, फाई नूनी भी कुवा। आप इस दीन के काम को, आप इस प्लेटफॉर्म को जहाँ से कुरान दिन रात पेश करने की कोशिशें हो रही हैं, आप इसको कुव्वत से मदद करें, अपनी स्किल्स लाएं। जो अल्लाह ने आपको सिखाया है वो आपका नहीं है, याद रखिए, अमानत है। उससे फ़ायदा किसी दूसरे को दे रहे हैं ना, तो आप इसको दे दीजिए। फरमाई जल बई नकुम बई नम रदमा, यहाँ देखिए फितनों और हमारे बीच में दीवार तब बनेगी। आज के दौर के फितने, होमोसेक्सुअलिटी का फितना, सूद का फितना, शराब का फितना, बेहयाई का फितना, आज का फितना, मुझसे कोई पूछे कम अज़ कम पिछले 15 दिन में मुझे 3-4 लोगों के ऐसे केस सामने आए हैं कि लड़की मुसलमान है तो लड़का नॉन मुस्लिम है, और जो मुस्लिम है तो वो मैं नाम नहीं लेती, आप सब जानते हैं मुसलमानों के डिविएटेड फिरके हैं। माँ बाप मजबूर हो चुके हैं बेटी की शादी करने उस बच्चे से क्योंकि वो कहती है मैं चली जाऊंगी, मैं छोड़ जाऊंगी। माँ बाप सवाल करते हैं कि वो रहना शुरू हो गई है अब तो निकाह कर दें। ये मुझसे सवाल, मेरे जैसे कम इल्म वाले से लोग ये सवाल करते हैं कि बच्ची अब रह रही है काफर लड़के के साथ तो क्या ख्याल है, करना दे निकाह? ये मेरे पास रिकॉर्डिंग में मौजूद है सवाल। आपको क्या पता इस दिल में क्या लेके मैं यहाँ बैठती हूँ? कल यहाँ से जाने से लेके आने तक मेरे लिए रात 3 घंटे के अंदर मैंने 3 ऐसे केस सुने और सुनाए कि मैं उसके बाद जो मेरे पास थे मैं उनको कह रही थी मुझे कोई है वक्त अपनी खुशी को मनाने का? अब एक का भी गम सुना है, दुख, जो दुनिया में मसले हो रहे हैं, अभी दिल पे से ज़रा सा बोझ उतरा है तो दूसरा, तीसरा, और अभी शाम तक 2-3 लोगों ने और पूछना है। इतनी मुसलमान उम्मत इस वक्त परेशान है, नाम मिटे हुए हैं। इस्लाम है तो वो इस्लाम ठीक नहीं है, कुफर है तो वो कुफर भी को ठीक नहीं है। ऐसी बेजोड़, जे दो तारे आप गलत जोड़ दें तो यहाँ धमाका होगा। आज का फितना हमारी नस्लों को खुद नहीं पता किधर जाए। मैंने कल सुनाया था कि एक बच्चा कह रहे माँ को, माँ थोड़े महीने रह गए हैं, आई विल बी 18 और आई विल लीव यू। वो घर वालों को कह रहे जिस दिन मेरी 18वीं बर्थडे होगी, क्योंकि इस मुल्क की बात नहीं है, जिस मुल्क में वहाँ 18 साल के बाद माँ बाप बच्चे को एक उंगली नहीं लगा सकते, रोक नहीं सकते, कहते जिस दिन 18 का हो जाऊँगा मैं तुम सबको छोड़ जाऊँगा और आई विल नेवर सी यू अगेन। और मैं जानती हूँ वो माँ और बाप कैसा अपने बच्चों के लिए सेंसिटिव है। ये मुसलमान घरों की बातें हैं, ये दूर की बातें नहीं है, ये अपने हमारे लोगों की बातें हैं। जिस दौलत के शिकंजे में, जिस फितनों में हमने अपनी नस्लों को डाला, उन्होंने आज क्या सीखा? मादर पिदर आज़ाद, वो कहते हैं हम आपको बर्दाश्त नहीं कर सकते। तो बहरहाल ये जो दीवार खींची थी ना इसने, जुल्करनैन ने, ये हकीकी दीवार थी, आज भी कोई देख ले, लेकिन आज मुझे आपको फाई नूनी बी कुव्वा के ज़रिए एक मानवी दीवार खींचनी है। और मैं ये बातें जोश में नहीं कह रही, अल्लाह की कसम मैं बड़े होश में इस वक्त भी रिलैक्स्ड हूँ। मैं ये नहीं कहती अब नूरुल कुरान वालों की मदद कर देंगे तो फितने रुक जाएंगे, लेकिन आपको सच्चे इस्लाम की मदद इस वक्त करनी पड़ेगी। जो लोग कुरान सुन्नत लेकर बग़ैर किसी ज़ाती फ़ायदे नुकसान के या किसी एक मसलक की तरवीज और नशरोशात के अगर इस वक्त आपसे दीन के लिए मदद मांगे तो जाइए उनकी मदद कीजिए। हर मुल्क में ऐसी ऑप्शंस हैं, हर इलाके में मौजूद हैं। आप मत हमारी मदद करें, हमसे मत सीखें, लेकिन आप कहीं जाकर ज़रूर सीखें। और इसका फ़ाई नूनी भी कुव्वा का सबसे पहला अमली इजहार के ख़ुद अपनी स्किल्स यूज़ करके कुरान सीखें, दीन सीखें। आप ख़ुद नहीं सीखेंगे तो आपके अंदर ये जज्बे कहाँ से आएंगे? तो फिर इंशाल्लाह देखिएगा कि फितनों का दौर ख़त्म होगा। हज़रत ईसा के दौर में क्यों फितने ख़त्म होंगे? क्योंकि कुरान आम होगा। हज़रत ईसा 40 साल तक दुनिया में रहकर इस्लाम की तबलीग करेंगे। और फिर वाकई हदीस में आता है एक सजदा लोगों को दुनिया व माफीहा से प्यारा होगा, ये हदीस मौजूद है। इतनी दुनिया में नेकी होगी, लोग कहेंगे मेरा सारा कुछ ले लो लेकिन मुझे अल्लाह को एक सजदा करने दो। ये वक्त आएगा लेकिन फिर उसके बाद आखिर में फिर क़यामत से पहले वर्स्ट लोग फिर आ जाएंगे। तो ये तिलकल अय्यामु है। बहरहाल अल्लाह ताला से दुआ है कि ये जो वक्त इस पर लगा है इसमें बरकत डाल दे।